अतिथि देवो भव।
नमस्कार अनि हार्दिक स्वागत छ अतिथि देवो भवमा म राजेन्द्र पौडेलको। यति बेला तपाईँ सुन्न जितिन्छ विजय एफएम 101.6 सुनिराख्नु भएको छ। कार्यक्रम अतिथि देवो भवमा हामी एकजना अतिथिसँग अन्तरङ्ग कुराकानी गर्ने गर्छौँ। आजको कार्यक्रममा अतिथि हुनुहुन्छ गैँडाकोट नगरपालिका वडा नम्बर 8 निवासी भवानी प्रसाद घिमिरे। आज उहाँसँग म उहाँका अन्तरङ्ग कुराकानी खोतल्ने प्रयास गर्नेछु। सुरुवातमा उहाँलाई म कार्यक्रममा स्वागत गर्न चाहन्छु। भवानीजी, स्वागत छ तपाईँलाई विजय एफएममा।
धन्यवाद।
आराम हुनुहुन्छ?
आरामै छु।
आजभोलिका दिनचर्याहरू कसरी बितेका छन्?
रिटायर लाइफ हो, अब चाहिँ अब कहीँ बोलाइन्छ भने गइन्छ, नत्र भने घरैमा चाहिँ बसिन्छ।
तपाईँको जीवन फर्केर हेर्ने हो भने तपाईँ निजामती कर्मचारी हुनुहुन्छ। निजामती कर्मचारी भइसकेपछि र त्यसमा पेन्सन पकाइसक्नुभयो र अहिले घरमा बस्नुभएको छ। यो समयभन्दा अगाडि म जान चाहन्छु तपाईँको बाल्यकाल र तपाईँको जन्म स्थानको बारेमा। तपाईँ कहाँ जन्मिनु भयो, तपाईँको बाल्यकाल कहाँ बित्यो, अलिकति बताइदिनुहोस् न।
मेरो जन्म गुल्मी जिल्ला धुरकोट वाग्ला अजमेर वार्ड नम्बर 7
तपाईँको बाल्यकाल कहाँ बित्यो?
मेरो बाल्यकाल गुल्मी जिल्लामै बित्यो।
आधारभूत शिक्षा कहाँ लिनुभयो?
आधारभूत शिक्षा पनि गुल्मी लिएको हो, तर चाहिँ नि लास्टमा 9 र 10 चाहिँ रत्न राज्य मावि कपिलवस्तुमा चाहिँ नि पास गरेको।
कहिलेबाट निजामती क्षेत्रमा लाग्नुभयो, पढ्न कहिले छोड्नुभयो, अथवा यो यात्रा कस्तो थियो बताइदिनु न।
म 2014 सालदेखि म निजामती सेवामा प्रवेश गरेको हुँ। 31 सालमा एसएलसी गरेको हुँ। त्यसपछि बिचको टाइममा चाहिँ नि अब घरको कारणले गर्दाखेरि कहिले दिल्ली कहिले कहाँ गरेर व्यतीत भयो, अनि त्यस जागिरमा लागिसकेपछि प्राइभेटबाट चाहिँ नि आइए पास गरियो। त्यसपछि बिए पढ्दा पढ्दै म चाहिँ नि अब बिए गरेँ।
बिए गर्नु?
बिए गरेँ।
कति सालमा गर्नुभयो बिए?
बिए 2035 गरेँ।
तपाईँको विवाह मागी हो कि?
मेरो लभ म्यारेज हो। लभ म्यारेज, लभ म्यारेज।
कति सालमा गर्नुभयो?
2035
35 सालमा। ए, भनेपछि इन्टरकास्ट थियो कि?
इन्टरकास्ट
थियो। घरमा समस्या आएन?
घरमा समस्या त यस्तो हो, घरमा समस्या त अब भइहाल्छ, त्यो बेलाको अवस्थामा घरमा समस्या भइहाल्छ। घरमा समस्या भए पनि अब आफ्नो जुधारूपनले गर्दाखेरि त्यो समस्यालाई सजिलो तरिकाले अब चाहिँ नि व्यतीत गरियो, अनि अहिले बुवा आमा हुनुहुन्न, सासु ससुरा हुनुहुन्न, अहिले मेलन्ती राम्रो छ।
नराटी किन भन्दिनुहोस् है, म तपाईँलाई एकदमै अन्तरात्मादेखि सोच्दैछु। तपाईँले जति बेला विवाह गर्नुभयो नि त्यति बेला बुवा आमाले तपाईँलाई के भन्नुभयो?
मेरो बुवा आमाले आमा अर्की आमा मेरो खास आमा चाहिँ नि 2015 सालमा चाहिँ नि काङ्ग्रेसकै नेता भएको कारणले अपहरण गरेर बेपत्ता भए कि।
उहाँको शुभ नाम?
उहाँको देवकी देवी उपाध्याय। अनि त्यसपछि बुवा पनि त्यही अब अर्घाँची के काशीनाथ गौतमको पछि लाग्ने भएको हुनाले उहाँले पनि अब त्यति मेरो वास्ता गर्नु भएन। दाइले बिहा नगर्नु भएको, उहाँ सिलङतिर नै लाग्नु भएको कारणले गर्दाखेरि मैले एउटा घरजम गरेँ। अब त्यो गरेको अवस्थामा बुवाबाट त केही प्रतिक्रिया आएन, तर चाहिँ अब अन्य छरछिमेक अरू इष्टमित्रबाट चाहिँ अलिक प्रतिक्रिया आयो। त्यो प्रतिक्रियालाई मलाई चाहिँ वास्ता भएन, आफ्नो जीवन चलाउने हो, चलाउने प्रोसेसमा अब यहाँसम्म आइयो।
सन्तान कति छन्?
सन्तान मेरा 2 छोरा छन्, एउटा एनजिओ काठमाडौँमा छ, एउटा चाहिँ नि अब दुबईमा गएको छ।
तपाईँ सानो हुँदै आमा पनि राजनीतिमा, बुवा पनि राजनीतिमा, अनि आमा अपहरण हुनुभयो, तपाईँको हेरचाह अर्को आमाले गर्नुभयो?
अर्को आमाले हेरचाह गर्नुभयो कि मैले अर्को आमालाई चाहिँ नि अब फ्याँक दिएँ? अब त्यो आफ्नै ठाउँमा छ। अब 6 वर्षको उमेरमा मेरो आमाको चाहिँ नि लापत्ता भएको हो। 2 वर्ष आमाकै खोजीमा बुवाको जीवन व्यतीत भयो। त्यसपछि अब बुवाले अर्की आमा ल्याएपछि म 8 वर्षको भइसकेपछि अब अर्की आमासित अब चाहिँ नि अब हेरचाह हो कि अब के हो, अब त्यो अन्तर्द्वन्द्वमै मेरो जीवन बित्यो।
अनि यस्तो अन्तर्द्वन्द पारिवारिक अन्तर्द्वन्द तपाईँलाई सहयोग गर्ने साथ दिने कोही पनि नहुँदाखेरि पनि निजामती कर्मचारीमा नाम निकाल्दा तपाईँलाई यो जुन काम गर्नुभयो नि यो कसरी सम्भव भयो?
यो के हो भने म एक्सिडेन्टमा मेरो यो खुट्टा जाने भएको हुनाले मैले हलो जोतेर पनि खान सक्दिनँ, काम गरेर पनि खान सक्दिनँ, मैले पढ्नु बाहेक मेरो अर्को विकल्प छैन भन्ने मलाई मनमा लाग्यो र मैले जाने बाबुआमालाई नै प्रासित गराएर होस् कि अब जे गरेर भुलाएर होस् कि अब जसरी हुन्छ मैले चाहिँ नि पढ्नमा ध्यान दिएँ। पढ्दाखेरि एसएलसी गरिसकेपछि अनि लोकसेवाको चाहिँ नि ऊ के अरे म योग्य लोकसेवाको लागि योग्य भइसकेँ। योग्य भइसकेपछि म अस्थायी जागिर खाँदै लोकसेवाको चाहिँ नि तयारीमा म चाहिँ नि अगाडि बढेको थिएँ।
जीवनमा सुरुवातमा जुन तपाईँको बाल्यकाल थियो बाल्यकालदेखि आजसम्म आउँदै गर्दाखेरि सुख दुःख आरोह अवरोह तपाईँ धेर बिहोर्नु भयो, त्योमध्ये सम्झिन लायक तपाईँको जीवनमा सङ्घर्षका क्षणहरू भन्नुपर्दाखेरि कुन समय थियो त्यो बताइदिनु न।
अब सम्झिन लायक त मेरो बुवा आमाकै कुरो छ, किनभने बुवाहरूको बुवाको तिन पाएक जस्तो थियो, जस्तै सिलाङ हुनुहुन्थ्यो, त्यसपछि बुटोलमा हुनुहुन्थ्यो, त्यसपछि घर हुनुहुन्थ्यो। त्यो उनीहरूले चाहिँ नि बुवा चाहिँ नि बाहिर हिँड्ने अनि सौतेनी आमासित चाहिँ नि म बस्ने भएको हुनाले अब बुवा आइसकेपछि बुवा आउनुभयो भन्ने हामीलाई हर्षोल्लास थिएन, तर ढोका थुनेर बुवा आमाले बुवालाई चाहिँ नि तेरो छोराले उस्तो गर कि तेरो छोरालाई ठिक गर कि चाहिँ नि म बस्दिनँ भन्ने हिसाबले गर्दाखेरि त्यो कुरो मेरो कानमा लाग्यो। लागेपछि मैले साङ्लो थुनेर म चाहिँ नि साङ्लामा उनलाई बन्द गरेर म चाहिँ नि भागेको हुँ
बुवा आमालाई नै
अनि ढोका थुनेर गइसकेपछि अनि जिम्माल र मुखिया भनौँ, वास्तव मेरो घरदेखि नजिक मुखिया थिए, मुखेनी आमाले मलाई चाहिँ झुक्काएर समातेर तालता लिएर खोलिदिएको त्यो सबभन्दा ठुलो छ।
भनेपछि बुवा आमालाई तपाईँले थुन्दे
किनभने मेरो विरुद्धमा आमाले बोलेको हुनाले बुवाले मलाई चाहिँ नि के नै यसो गरिस् भने पनि एक शब्द नबोलेको हुनाले र मेरो बुवाको चाहिँ नि अन्तर ध्यान नै कान्छी आमातिर लागेको हुनाले जेठीपट्टिका छोराछोरीप्रति उहाँको चाहिँ नि ध्यान आकर्षण नभएको हुनाले मलाई चाहिँ त्यो अन्तर्मनदेखि नै द्वन्द्व त्यहाँदेखि नै द्वन्द्व सुरु भएको।
कति वर्षको हुनुहुन्थ्यो?
म लगभग अब त्यही 11-12 वर्षको उमेर थियो होला,
11-12 वर्षको।
त्यहाँभन्दा बढी थिएन किनभने 22 सालमा त अर्को भाइ जन्मियो अर्की आमाबाट, 22 सालमा जन्मिँदाखेरि म 13 वर्षको हुन्थेँ, अब त्योभन्दा अगाडि नै।
भनेपछि रमाइलो रहेछ तपाईँको सम्झिन लायक क्षण, त्यति बेलादेखि नै तपाईँ एउटा जुझारु मान्छे।
म एकदम जुझारु, म अब मलाई साथीहरूले अहिलेसम्म पनि भन्छन् तेरो विचार कम्युनिस्टको छ, त काङ्ग्रेसमा कसरी लाग्यो? मैले भने काङ्ग्रेसमा कसैलाई म प्रजातान्त्रिक समाजवादको लागि लागेको हुँ, म कसैलाई हिंसा गर्न मार्न पिट्न भनेर लागेको होइन, तर चाहिँ नि अब प्रजातान्त्रिक समाजवाद भनेर लागेको हुँ। अब अहिले अब यस्तै छ जिन्दगी।
वास्तवमा बुवा आमा हुनुपर्ने कस्तो हो त?
बुवा आमा कस्तो हुनुपर्ने हो भने दुइटैको कुरा सुन्नुपर्ने हो, किन आमाले पनि छोराको व्यवहार गर्नुपर्ने हो, बाउले पनि छोराको व्यवहार गर्नुपर्ने हो, बाउले पनि अर्कै आमालाई ठाउँमा राख्नुपर्ने हो, आफ्नो छोराछोरीलाई पनि बाउले चाहिँ नि ए यस्तो किन गर्छस् भनेर सम्झाउनु पर्ने हो, तर बाउ चाहिँ नि कान्छी स्वास्नी ल्याइसकेपछि नतमस्तक हुँदो रहेछ नि यो दुनियाँमा देखेकै कुरा हो।
तपाईँले लभ म्यारेज गर्नुभयो, अहिले जुन आन्टी हुनुहुन्छ उहाँ आन्टीभन्दा अरू पनि मन पराउनु भएको थियो?
होइन, मन पराउनु त तँभन्दा अब यो मैले बिहा गरिसकेपछि तँभन्दा अगाडि त अब 8-10 वटा अब सित जम्का भेट अथवा जे हुनुपर्ने त्यो त भइसकेको, तर मेरो मैले बिहा गरिसकेपछि मैले अरूलाई तँ नजरले मैले अहिलेसम्म हेरेको छैन र म अहिलेसम्म अब यही अवस्थामा छु।
अहिले रिटायर लाइफ बिताइराख्नु भएको छ, समाजमा विभिन्न संस्था संस्थामा हुनुहुन्छ तपाईँ, कुन कुन संस्थामा कुन कुन पोजिसनमा हुनुहुन्छ भन्ने?
म अब सहज अस्पतालको चाहिँ नि लेखा तथा अनुगमनको सदस्य छु, अनि मधुमेह समाज गैंडाकोटको चाहिँ नि म कोषाध्यक्ष छु। नेपाली काङ्ग्रेस मतलब भनौँ कार्य समिति यो इकाइ कार्य समितिको म चाहिँ नि संयोजक छु र यो टोल विकासको म चाहिँ नि लेखा संयोजक छु।
अहिले पनि विभिन्न सङ्घ संस्थामा सक्रिय
नै छु। अब त्यही आफ्नो काम मैले चाहिँ नि गरेकै छु।
निजामती कर्मचारी हुँदाखेरि लागेको बानी
निजामती कर्मचारीमा त मैले जाने तपाईँको पाँच पटक म संस्थापक सदस्य हुँ युनियनको। पहिले सङ्गठन निजामती कर्मचारी सङ्गठन खोल्दाखेरि म संस्थापकै थिएँ, पछि त फुट्यो, फुटिसकेपछि म त्यसमा पनि संस्थापक सदस्यै थिएँ, त्यहाँबाट संस्थापक सदस्यबाट म सचिव भएँ, सचिवबाट उपाध्यक्ष भएँ, उपाध्यक्षबाट चार पाँच पटक जति म अध्यक्षमै भएँ, त्यसपछि म केन्द्रीय प्रतिनिधि भएँ, त्यहाँबाट रिटायर भएँ।
अलिकति तपाईँको जागिर जीवनको कुरा मैले कोट्याउन चाहे, निजामती कर्मचारी अलिकति पैसाप्रति लालायित हुन्छन्, घुस खाने गर्छन् भन्ने आरोप लाग्छ नि, तपाईँको जीवनमा के भयो?
यो कुरा सत्य हो, सबैले आरोप लाग्छन् र अहिले पनि अब हातोहात प्रक्रिया पनि छ, तर मेरो उद्देश्य के हो भने त्यो पैसाप्रति लालायित होइन, मेरो कामप्रति लालायित थिए। त्यो भने हामी दुवैजना जागिरे भएको कारणले मैले यहाँसम्म एउटा वासस्थान खडा गरेको छु, अहिले त मेरो अरू केही पनि छैन। र घुस खानी भन्ने कुरा के रहेछ भनेदेखि सरकारले जिम्मा नलिनु र जिम्मा जति लिँदै गयो उति चाहिँ कर्मचारीहरूको पनि त्यो मनोबल बढ्दै जाँदाखेरि यो यस्तो भएको हो, अनुगमन पनि नहुने र माथिको मान्छेहरू बाटो बिराएपछि तलकाले चाहिँ नि त्यो कमजोरी देखेर तलकाले पनि मनोबल बढाएर आफ्नो चाहिँ नि आफू खुसी कारोबार गर्नुभएको हुनाले जनताले दुःख पाएका छन्।
तपाईँले आफ्नो जीवन सफल भएको महसुस गर्नुभएको छ?
मैले मेरो जीवन सफल भएकै मान्छु, किनभने म चाहिँ नि यस्तो अपाङ्ग, म अहिलेसम्म म अपाङ्गै छु, मेरो अष्टवक्र भने हुन्छ, मेरो यो हात पनि मेरो मुखा जाँदैन, यो हात माथि जाँदैन, देब्रे खुट्टा नुक्दैन, भनेपछि म एक किसिमको अष्टवक्र जस्तै छु, तर पनि म अपाङ्गको सर्टिफिकेट लिएर बसेको छैन, किनभने म सपाङ्गलाई मैले चाहिँ नि 2062 यो माओवादीको जनयुद्ध भएदेखि अनि गाविस सचिवमा म कार्यरत हुँदाखेरि गाविस सचिवहरू प्रताडित भएको अवस्थामा हामी चाहिँ नि अब एकजुट हुनुपर्छ भनेर आवाज उठाउनलाई म बुटोलबाट चाहिँ नि म अध्यक्षमा केन्द्रीय अध्यक्षमा म चाहिँ मनोनित भएको हुँ। त्यसपछि चाहिँ नि यो चलाउँदै जाँदाखेरि तपाईँको यो 2000 अब पछि निर्वाचित भएर पनि म केन्द्रीय अध्यक्षमा लडेर म त्यसपछि मेरो आफ्नो कार्यकाल सिद्धाएपछि मैले अर्कालाई हस्तान्तरण गरेर म रिटायर भएको।
समय दिनुभयो, धन्यवाद।
थ्याङ्क यू।
आजका अतिथि हुनुहुन्थ्यो गैंडाकोट नगरपालिका वडा नम्बर 8 निवासी भवानी प्रसाद घिमिरे। आजका लागि अतिथि देवो भव यति नै, भोलि नयाँ अतिथिको साथमा उपस्थित हुनेछौँ। राजेन्द्र पौडेल बिदा हुन्छु, नमस्कार।